केही समय अगाडि आम मानिसको विश्वास यही थियो कि पृथ्वी सारा ब्रह्माण्डको केन्द्रमा छ, सबै ग्रहहरू सबै ताराहरूले सूर्यले पनि पृथ्वीकै परिक्रमा गर्दछ भनेर हाम्रो बुझाइ थियो। तर इतिहासको कालखण्डमा एकजना पोलिस एस्ट्रोनर निकोलस कोपरनिकसले भने होइन होइन, ब्रह्माण्डको केन्द्रमा पृथ्वी होइन सूर्य छ, र सूर्यले पृथ्वीको परिक्रमा गर्ने होइन, पृथ्वी साथै अरू ग्रहहरूले चाहिँ सूर्यको परिक्रमा गर्दछ। र पछि 1600 निकोलस कोपरनिकसको यो एउटा सिद्धान्तलाई ग्यालिलियोले पुष्टि गरे र यो सत्य हो भन्ने ठहर्यो। कतिचोटि हाम्रो सोचाइ पनि यस्तै भइरहेको हुन्छ कि ब्रह्माण्डको केन्द्रमा, सारा संसारको केन्द्रमा म छु, सबै मेरो वरिपरि परिक्रमा गर्नुपर्दछ, म हो केन्द्रीय व्यक्ति, म हो मुख्य व्यक्ति, यद्यपि परमेश्वर पनि मेरो निम्ति अस्तित्वमा हुनुहुन्छ। हामी परमेश्वरको निम्ति अस्तित्वमा होइन, तर परमेश्वर मेरो निम्ति अस्तित्वमा, त्यही भएर उहाँ मेरै वरिपरि घुम्नुपर्छ, मेरो आपूर्तिहरू पुरा गर्नको निम्ति, मेरो मागहरू, मेरो जति डिमान्डहरू छ त्यो पुरा गर्नको निम्ति परमेश्वर अस्तित्वमा हुनुहुन्छ। तर बाइबलमा हेर्छौँ, जब हामी बाइबल खोलेर हेर्छौँ, यो ठ्याक्कै निकोलस कोपरनिकसले पत्ता लगाए जस्तै होइन होइन, ब्रह्माण्डको केन्द्रमा, सारा सृष्टिको केन्द्रमा, मुठुमा मानिस जाति होइन, यसको केन्द्रीय एउटा फिगर मानिस जाति होइन, तर परमेश्वर आफै हुन्छ। परमेश्वर हो मुख्य पोइन्ट, हि इज द पोइन्ट, सबै चिज जुन संसारमा छ त्यो चाहिँ परमेश्वरको निम्ति अस्तित्व छ, मानिसको निम्ति होइन। सो मानिस यद्यपि मानिस आफै पनि परमेश्वरको निम्ति पृथ्वीमा अस्तित्व छ, यो बाइबलले सत्यता। त्यसो भने अब हामीले एउटा प्रश्न सोध्नुपर्छ, यदि पृथ्वीको अब ब्रह्माण्डको केन्द्रमा मानिस होइन परमेश्वर हुनुहुन्छ, हामी उहाँको निम्ति अस्तित्वमा छौँ भने हाम्रो प्रश्न परमेश्वरले मेरो निम्ति के गर्न सक्नुहुन्छ होइन, त हाम्रो प्रश्न परमेश्वरले मबाट के चाहनुहुन्छ हुनुपर्छ। परमेश्वरले के चाहनुहुन्छ? परमेश्वरले जे आज्ञा गर्नुहुन्छ उहाँले त्यही मानिस जातिबाट चाहनुहुन्छ। सो परमेश्वरको आज्ञाहरू नै उहाँको इच्छाहरू हुन्, यदि तपाईँ परमेश्वरको इच्छा जान्न चाहनुहुन्छ भने परमेश्वरको आज्ञाहरू पल्टाएर हेर्नुहोस्। उहाँले जे आदेश गर्नुहुन्छ, जे हुकुम गर्नुहुन्छ, जे आज्ञा गर्नुहुन्छ, ती नै परमेश्वरको इच्छाहरू हुन्। आज बिहान आजको वचनमा हामी परमेश्वरको दुईवटा विशेष आज्ञाहरूलाई हेर्दछौँ, जुन उहाँको इच्छाहरू हुन्, जुन उहाँले हरेक मानिस जातिबाट चाहनुहुन्छ, जुन हामी मर्कुस 12:28-34 हामी पाउँदछौँ। तपाईँसँग बाइबल छ भने कृपया मर्कुस 12:28 पल्टाउनु हुन अनुरोध गर्दछु। बाइबल छैन भने हामीसँग उपलब्ध केही बाइबलहरू छन्, तपाईँले सित्तैमा प्रयोग गर्न सक्नुहुन्छ। तपाईँको छेउछाउमा बसेका साथीभाइ, कोही मित्रहरू, पाहुनाहरू लाई मर्कुसको 12 पठाउन गाह्रो छ भने तपाईँले सहयोग गर्नुहोस्। कृपया मर्कुस 12:28 हेर्नुहुन म अनुरोध गर्दछु। 34 हामी हेर्नेछौँ, म पढ्नेछु, अनि त्यसपछि म तपाईँलाई वचनको दुईवटा उदाहरण दिनेछु। शास्त्रीहरूमध्ये एकजना आए र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने। यीशुले मानिसहरूलाई ठिक जवाब दिनुभएको देखेर तिनले उहाँलाई सोधे, सबै आज्ञाहरूमा मुख्य चाहिँ कुन हो? यीशुले जवाब दिनुभयो, सबैभन्दा मुख्य चाहिँ यो हो, हे इस्रायल सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तैँले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले र तेरो सारा शक्तिले प्रेम गर। दोस्रो चाहिँ यो हो, तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर, योभन्दा ठुलो आज्ञा अर्को छैन। त्यस शास्त्रीले उहाँलाई भने, गुरुजी तपाईँलाई ठिक भन्नुभयो, परमेश्वर एउटै हुनुहुन्छ, उहाँ बाहेक अर्को कोही छैन, उहाँलाई सारा हृदयले, सारा समझले, सारा शक्तिले प्रेम गर्नु र छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु सबै होम बलि र बलिदानहरूभन्दा उत्तम हो। तिनले बुद्धिमानी साथ जवाब दिएका देखेर यीशुले तिनलाई भन्नुभयो, तिमी परमेश्वरको राज्यदेखि टाढा छैनौ। त्यस समयदेखि उहाँलाई प्रश्न गर्ने कसैले साहस, कसैको साहस भएन। यस खण्डबाट मानिसको दुईवटा कर्तव्यहरूबाट आज हामी कर्तव्यहरूबारे हामी सिक्नेछौँ। मानिसको दुईवटा कर्तव्यहरू पहिलो कर्तव्य भनेको परमेश्वरलाई सर्वोच्च रूपमा प्रेम गर्नु हो। मानिसको पहिलो कर्तव्य परमेश्वरलाई सर्वोच्च रूपमा प्रेम गर्नु, र मानिसको दोस्रो कर्तव्य छिमेकीलाई निस्वार्थ प्रेम गर्नु, छिमेकीलाई निस्वार्थ प्रेम गर्नु। तपाईँ वचनको बुधार टिप्न चाहनुहुन्छ, लेख्न चाहनुहुन्छ भने यो बुधार लेख्नुहोस्, दुईवटा बुधार हो। So we will learn two duties of man this morning from this text. First, loving God supremely. First duty is to loving God supremely, and the second one is loving neighbor selflessly. Parameshwar lai chahne ni yo, Parameshwar lai sarvochcha rupma prem gareko wale chahnuhuncha. Hamro prasang ko pahilo buddha bata shuru garau. Pahilo buddha ma yaha hami herdachhau 28 pad bata hami dekhdachhau shastri haru madhye ek jana aayeko ra तिनीहरूलाई अथवा येशु ख्रिस्ट र येशु ख्रिस्ट सँगै सदुकीहरू र अझै अगाडि हेर्नु भने फरिसीहरू छलफल गरिरहेको हामी देखेको छौँ, विवाद भइरहेको देखेको छौँ। फरिसीहरूले विशेष गरी कर तिर्ने कि नतिर्ने बारेमा प्रश्न सोधेको थियो। त्यसपछि 18 पदमा जब हामी हेर्छौँ यहाँनिर सदुकीहरू आएका छन् र सदुकीहरूले पुनरुत्थानपछि बिहे हुन्छ कि हुँदैन भन्ने प्रश्न सोधेको थिए, होइन? पुनरुत्थानमा विश्वास नगर्ने सदुकीहरूको प्रश्नलाई फेरि येशूले जवाफ त्यहाँ दिनुभएको हामी जान्दछौँ। र त्यो विवाद येशूले यी मानिसलाई ठिक ठिक जवाफ दिएको देखेको कारणले गर्दाखेरि एकजना यहाँनिर शास्त्री येशू कहाँ आएको हामी देख्दछौँ। येशू कहाँ ऊ पनि एउटा प्रश्नै लिएर आएको छ र हामीलाई थाहा छ यो प्रश्नहरू प्रायः येशूलाई ट्र्याप पार्ने प्रश्नहरू, येशूलाई अप्ठ्यारोमा पार्ने, येशूलाई फसाउने उद्देश्यले सोधिएका प्रश्नहरू हुन्। र 13 पदमा हेर्ने बित्तिकै उनीहरूको प्रश्न 13 र 14 पदमा यो प्रश्नको जवाबमा येशू फस्नुहुन्छ भन्ने कुरा हामीले वचनमा सुनिसकेका छौँ। दोस्रो प्रश्न विवाहपछि पुनरुत्थानमा कसको पत्नी हुन्छ भन्ने त्यो प्रश्न छ, त्यसमा पनि येशू फस्नुहुन्छ भन्ने कुरा हामीले देखिसकेको छौँ। तर यो प्रश्न अलिकति अनौठो खालको छ, यो प्रश्नमा येशू कसरी फस्नुहुन्छ होला जस्तो हामी लाग्दछौँ। यिनीहरूले के प्रश्न गर्छन्? उनीहरूले भने कि सबै आज्ञाहरूमा मुख्य चाहिँ कुन हो? सबै आज्ञाहरूमा मुख्य चाहिँ कुन हो? टोरा जसलाई व्यवस्था मोसाको व्यवस्था भनिन्छ, जसमा 613 आज्ञाहरू पर्दछन्, 613 आज्ञामा तीमध्ये 365 नकारात्मक आज्ञाहरू निषेध गरेको कुराहरू, यो नगर्नु त्यो नगर्नु भन्ने कुराहरू, भने 248 सकारात्मक आज्ञाहरू हामी पाउँदछौँ। र यी सबै आज्ञाहरूमध्ये सबैभन्दा गहकिला आज्ञा कुन हुन्, हलुका आज्ञा कुन हुन् भन्ने यो सोधासोध गर्ने यी मानिसहरूमा यहुदीहरूमा एउटा चलन थियो। र विशेष गरी उनीहरूले रब्बीहरूलाई सोध्ने गर्थ्यो, रब्बीहरूले आफआफ्नो एउटा तरिकाले उनीहरूले सबै आज्ञाहरूलाई सारांशित गर्ने गर्दथ्यो। र कुन आज्ञा हलुका छ, कुन आज्ञा चाहिँ गरुङ्गो छ भन्ने कुरा चाहिँ येशू आफैले पनि मत्ती 23:23 फरिसीहरूको आलोचना गर्दा उहाँले सङ्केत गर्नुभएको छ। तिमीहरू पुदिना र तिमी धन्याको दशहरू चढाउँदछौ, तर परमेश्वरको अलिक गहकिला आज्ञाहरूलाई चाहिँ तिमीहरू अवहेलना गर्दछौ। सो यति धेरै यहाँ आज्ञाहरू छन् र मानिसहरूले कुन आज्ञा चाहिँ सबभन्दा गहकिला हुन्, कुन आज्ञा अझै मुख्य हुन् र कुन चाहिँ अझै कम महत्त्वका अथवा हलुका हुन् भनेर उनीहरूले सोधासोध गर्ने गर्दथ्यो। त्यही भएर यिनीहरूले येशूलाई प्रश्न सोधेका छन्, सबै आज्ञाहरू मुख्य चाहिँ कुन हो, र प्रश्न सोध्नको उद्देश्य चाहिँ येशूको विचारलाई सुन्नलाई नभएर येशूलाई फसाउनलाई थियो। यो तेस्रो प्रयास हो, हामीले देखिसकेका छौँ। यो प्रश्न चाहिँ एकदम सजिलो छ, यो ट्रिकी प्रश्न होइन, योभन्दा अगाडि एकदम ट्रिकी प्रश्न थियो। येशूले त्यसलाई हो होइन भन्नेमा दुइटैमा येशू फस्नुहुन्थ्यो, तर यसको जवाब उहाँले सही दिनुभयो भने उहाँ फस्नु भएन, तर गलत जवाब दिनुभयो भने यसको उसको उत्तर गलत भयो भने उहाँ फस्नुहुनेछ। प्रश्न सोध्नेहरूको हुन् यो, इन्टरभ्यू लिने अन्तर्वार्ता लिनेहरूको हुन्, यिनीहरू शास्त्रीहरू हुन्, यिनी व्यवस्थाका एक्सपर्ट्सहरू हुन्, उनीहरू व्यवस्थाका विद्यार्थी हुन्, उनीहरूले व्यवस्थाको सबै उनीहरूलाई खण्ड खण्ड उनीहरूलाई थाहा छ र उनीहरू आएर येशूलाई प्रश्न सोध्दैछन् र उनीहरूसँग एक प्रकारको प्रश्नको उनीहरूको त्यो जवाफ आफैसँग छ, किनकि पछि हेर्दै गएपछि येशूले ठिक भन्नुभयो भनेर उसले समर्थन गरेको पाउँदछौँ र उसलाई प्रश्नको जवाब थाहा छ। तर येशूलाई थाहा छ कि छैन, जसले आफूलाई यहुदीहरूको राजा भन्ठान्छ, जो मसीह भन्ठान्छ, यदि मसीह हो भने उसलाई के थाहा हुनुपर्छ, उसलाई आफ्नो हिब्रू बाइबल थाहा हुनुपर्छ, होइन? उसलाई व्यवस्थामा के लेखेको थाहा हुनुपर्छ, व्यवस्थाको सबैभन्दा महानाज्ञ के हो थाहा हुनुपर्छ। यदि थाहा नभएमा येशू झुटो मसीह ठहर्नुहुनेछ, उहाँ फस्नुहुनेछ। येशूले सिधै जवाफ दिनुहुन्छ, सिधै प्रश्नको सिधै जवाब, ठाडो प्रश्नको ठाडो उत्तर। 29 पदलाई हेर्नुहोस् न, येशूले जवाफ दिनुभयो, सबैभन्दा मुख्य चाहिँ यो, हे इस्रायल सुन, परमप्रभु हाम्रो परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तैँले परमप्रभु आफ्नो परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, तेरो सारा शक्तिले प्रेम गर। येशूको यो जवाफ व्यवस्था 4:5 लिएको, व्यवस्था 6:5 लिएको। र यो ए इस्रायल सुन भन्ने यो शब्द हिब्रु भाषामा यसलाई शेमा भन्ने गर्दछ। शेमा यो शब्द मानिसले विशेष गरी यहुदी एउटा धर्मावलम्बीहरू, विशेष गरी यहुदी धर्ममा समर्पित यहुदीहरूले चाहिँ बिहान बेलुकी उनीहरूले दोहोऱ्याउने गर्दथ्यो। तपाईँले व्यवस्था 6 पढ्नुभयो भने परमेश्वरलाई सारा हृदयले, सारा समझले, सारा शक्तिले, यो प्राणले प्रेम गर्ने यो आज्ञा चाहिँ ती यहुदीहरूले चाहिँ आफ्नो परिवारलाई, उनीहरूले आफ्नो छोराछोरीहरूलाई उनीहरूले सिकाउनु पर्ने थियो। उनीहरूले आफ्नो नारीमा, आफ्नो निधारमा, घरको पोस्टरमा, चौकसमा उनीहरूले त्यो चाहिँ खोपेर लेखेर राख्नुपर्ने थियो, उनीहरूले चाहिँ आफ्नो दिमागमा राख्नुपर्ने थियो। अनि यो चाहिँ सबभन्दा मुख्य आज्ञा हो भनेर यीशुले भन्नुहुन्छ. यो एकदमै प्रख्यात थियो, सबैले जानेको थियो. जस्तै हाम्रो माझमा विभिन्न चर्चहरूमा प्रभुले सिकाउनु भएको प्रार्थनामा हामी सुपरिचित छौँ, होइन, सुपरिचित छौँ. प्रेरितहरूको विश्वासकार हामी सबैलाई थाहा छ. त्यसरी नै यो सेमा अथवा यो व्यवस्था छ दिएको यो आज्ञा, परमेश्वरलाई प्रेम गर्नुपर्ने आज्ञा सबै इस्रायलीहरूलाई, यहुदीहरूलाई थाहा थियो. उनीहरू सुपरिचित थिए. सो यसोको अनुसार परमेश्वरलाई प्रेम गर्ने कुरा सबैभन्दा मुख्य कुरा हो. यो तिनीहरूको लागि मुख्य थियो, यो हाम्रो लागि पनि मुख्य हो. हामी सोध्न चाहन्छौँ, हामीले प्रेम गर्नुपर्ने परमेश्वर कस्तो हुनुहुन्छ? अब हाम्रो प्रश्न, हामीले प्रेम गर्नुपर्ने परमेश्वर कस्तो हुन्छ? परमेश्वर कस्तो हुनुहुन्छ? उहाँले इतिहासमा आफैलाई प्रकट गर्नुभएको छ, इतिहासमा आफैलाई प्रकट गर्नुभएको छ, जुन 29 पदमा हामी देखिरहेको छौँ. 29 पदले के भनेको छ? हे इस्रायल सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ. सो परमेश्वरले आफैलाई प्रकट गर्नुभएको छ. कस्तो परमेश्वरको रूपमा? एउटै परमेश्वरको रूपमा. एउटै परमेश्वर कस्तो परमेश्वर? एउटै अद्वितीय परमेश्वर, युनिक परमेश्वर. यसको मतलब उहाँ बाहेक अरू कोही पनि छैन. इस्रायलका परमेश्वर बाहेक अरू कुनै ईश्वर छैन. उहाँ एउटै हुनुहुन्छ, उहाँ युनिक हुनुहुन्छ, र उहाँ बाहेक अरू कसैले म पनि ईश्वर हुँ भनेर दावी गर्छ भने त्यो झुटो हो. राम्रो, हामीले सुनिआएको बाल्यकालदेखि हामीले हुर्की एउटा पुस्तकमा पढ्दै हुर्केको एउटा प्रचलित कथा के छ? एउटा हात्ती थियो, अनि त्यो हात्तीलाई अब अन्धाहरूले चाहिँ, चारवटा अन्धाहरूले चाहिँ अब हात्ती कस्तो थियो भनेर पत्ता लगाउन उनीहरूलाई पठाइयो. पहिलो अन्धा गयो, उसले हात्तीलाई छामछुम गर्यो, हात्तीको पेटमा उसले छाइम पठायो, र उसले आएर भन्यो हात्ती त पर्खाल जस्तो हुँदो रहेछ, यो भित्ता जस्तो हुँदो रहेछ. त्यसपछि अर्को अन्धा गयो, अर्को अन्धाले गएर उसले छाम्दाखेरि उसले हात्तीको खुट्टा पक्रि पठायो, अनि उसले फर्केर आएर भन्छ हात्ती त कस्तो हुँदो रहेछ, ठुलो खाँबा जस्तो, ठुलो पिल्लर जस्तो हुँदो रहेछ. तेस्रो अन्धा गयो, तेस्रो अन्धाले गएर छाम्दाखेरि उसले कान छामी पठायो, कान ठुलो नाङ्लो जस्तो ठुलो, होइन, अनि फर्केर आएपछि अनि तेस्रो अन्धाले पनि भन्छ हात्ती त नाङ्लो जस्तो हुँदो रहेछ. चौथो अन्धा जानु, चौथो अन्धाले पनि छाम्नु भयो, उहाँले एउटा त्यो उहाँको सुँडलाई समात्नु भयो, तर उसले पनि फर्केर आयो भने यो त एउटा ठुटा जस्तो हुँदो रहेछ, हात्ती त ठुटा जस्तो. अनि त्यसपछि त्यो कथाको निष्कर्ष के हो, पाठ के हो? त्यसरी नै नानी बाबुहरू, परमेश्वर हामीले जस्तो उहाँलाई चाहन्छौँ, हामीले जस्तो उहाँलाई हेर्छौँ त्यस्तै हुनुहुन्छ. तपाईँको लागि परमेश्वर खाँबा जस्तो छ, कसैको लागि परमेश्वर मुढा जस्तो छ, कसैको लागि परमेश्वर पर्खाल जस्तो छ, कसैको लागि परमेश्वर नाङ्लो जस्तो छ. त्यही भएर सबैले बुझ्ने परमेश्वरलाई हो, तर तपाईँको बुझाइ फरक छ, तपाईँको बुझाइ फरक छ, तर त्यसले केही फरक पार्दैन. अब यो कथामा एउटा समस्या छ, हात्ती बोल्न सक्दैन, हात्तीले भन्न सक्दैन हे म पर्खाल जस्तो छैन, तिमीले गलत बुझ्यौ, म पिलर जस्तो छैन, म खाँबो जस्तो छ, तिमीले गलत बुझ्यौ, त म नाङ्लो जस्तो छैन, म फरक छु, तिमीले मलाई गलत बुझिरहेको छौ, तिमीहरूले मलाई एक मेरो एउटा पाटो छामेको कारणले गर्दा तिमीहरूले मलाई मेरो बारेमा गलत निष्कर्ष निकालिरहेको छौ. बाइबलको परमेश्वर त्यो गुगा हात्ती जस्तो हुनुहुन्न, उहाँ बोल्न सक्नुहुन्छ, उहाँले आफूलाई भन्न सक्नुहुन्छ कि म मात्र परमेश्वर हुँ, म बाहेक अरू कोही पनि परमेश्वर छैन, म बाहेक अरू कोही पनि ईश्वर छैन. उहाँ बोल्न सक्नुहुन्छ, र उहाँले विशेष गरी यसैया 44:6-8 उहाँले आफ्नो बारेमा यसरी घोषणा गर्नुहुन्छ. इस्रायलको महाराजा र उद्धारक र सर्वशक्तिमान परमेश्वर यसो भन्नुहुन्छ, पहिलो र पछिल्लो म नै हुँ, म बाहेक अरू परमेश्वर छैन, म जस्तो को छ र? त्यसले त्यो घोषणा गरोस्, त्यसले बताओस् र मेरो अघि राखोस्, मेरा प्राचीन प्रजालाई स्थापित गरेदेखि यसो के भएको छ, अझ जे हुन आउँछ त्यसले हामीलाई अघिबाटै बताओस्. तिमीहरू नडराओ न त थरथरी हो, कि मैले तिमीहरूलाई धेरै अघि नै घोषणा गरेर यो देखाएको थिइनँ र? तिमीहरू मेरा साथी हो कि म बाहेक अरू परमेश्वर छ र? अह, कोही चट्टान छैन, म यस्तो कसैलाई चिन्दिनँ. देखोस् कोही छ, कोही माइकल लाल त्यसले बोलेर देखाओस्, परमेश्वर आफूले घोषणा गर्नुहुन्छ, म बाहेक अरू कोही ईश्वर छ? उसले भन्नुहोस् प्राचीनमा के भएको थियो, विगतमा के भएको थियो भन्नुहोस्, आउनेवाला भविष्यमा के हुन्छ भन्नुहोस्. परमेश्वर अद्वितीय हुनुहुन्छ, उहाँ बाहेक अरू कोही पनि परमेश्वर छैन, उहाँ ईश्वरहरूमध्येको एउटा ईश्वर हुनुहुन्न, उहाँ 33 कोटी देवताहरूमध्येको एउटा देवता हुनुहुन्न, उहाँ फेरि कृष्णको अवतार हुनुहुन्न, उहाँ अद्वितीय परमेश्वर हुनुहुन्छ जसले सारा थोकलाई बनाउनु भयो. उहाँ अघि हुनुहुन्थ्यो, उहाँ पछि हुनुहुन्छ. हि इज द बिगिनिङ एन्ड द एन्ड, एन्ड देयर इज नो लाइक हिम, देयर इज नो बिसाइड्स हिम. उहाँ प्लस गड होइन। कि त तपाईँले परमेश्वरलाई चिन्नुहुन्छ कि त तपाईँले परमेश्वरलाई चिन्नुहुन्न, त्यति नै हो। यो परमेश्वरले मानिसबाट प्रेमको आज्ञा गर्नुहुन्छ, प्रेमको माग गर्नुहुन्छ। अब यो परमेश्वरले हामीबाट प्रेम चाहनुहुन्छ। सो परमेश्वरले हामीले कसरी प्रेम गर्नुपर्छ त्यो हामीलाई परमेश्वरले नै बताउनुहुन्छ, जुन हामी मर्कुसमै देख्दछौँ। मर्कुसमा हामी फर्किन्छौँ फेरि 12:30 परमेश्वरलाई कसरी प्रेम गर्ने त्यो हामी निर्धारण गर्दैनौँ। म परमेश्वरले यस्तो तरिकाले प्रेम गर्न चाहन्छु, म परमेश्वरको निम्ति म उपवास बसिदिएर परमेश्वरलाई म प्रेम गर्न चाहन्छु, म परमेश्वरको निम्ति एउटा गीत बनाइदिएर परमेश्वरलाई म प्रेम गर्न चाहन्छु, म परमेश्वरको निम्ति चर्च गइदिएर अथवा दशंसा भेटी दिएर म परमेश्वरलाई प्रेम गर्न चाहन्छु, मलाई यसरी परमेश्वरको प्रेम गर्न मन लाग्छ। परमेश्वरलाई कसरी प्रेम गर्ने त्यो हामी निर्धारण गर्दैनौँ, परमेश्वरलाई कसरी प्रेम गर्ने उहाँ आफैले भन्नुहुन्छ। 30 हेर्नुहोस् न, उहाँ आफैले भन्नुहुन्छ, तैँले परमप्रभु आफ्नो परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले र तेरो सारा शक्तिले प्रेम गर। सारा 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 चारवटा सारा, यसको मतलब परमेश्वरलाई हाम्रो सम्पूर्ण जीवनले प्रेम गर्नुपर्छ। परमेश्वरले हाम्रो जीवनको हरेक व्यक्तित्व, हाम्रो व्यक्तित्वको हरेक पक्षबाट उहाँले आफैलाई निष्ठा प्रेम उहाँले चाहनुहुन्छ। परमेश्वरलाई अलिकति प्रेम, अलिकति फलानालाई प्रेम, अलिकति मेरो सम्पत्तिलाई प्रेम, अलिकति मेरो भविष्यलाई प्रेम, अलिकति मेरो राष्ट्रियतालाई प्रेम, मेरो जातलाई प्रेम, त्यो चाहनुहुन्न परमेश्वर। परमेश्वर एकमुष्ट चाहनुहुन्छ, उहाँले हाम्रो जीवनबाट एकमुष्ट अविभाज्य प्रेम चाहनुहुन्छ। हाम्रो भावना, हाम्रो हृदय, हाम्रो आत्मा, त्यो प्राण हो, हाम्रो समझ, त्यो अन्डरस्ट्यान्डिङ, त्यो बुझाइ, त्यो ज्ञान, त्यो माइन्ड हो, र हाम्रो शक्ति, हाम्रो हर प्रयासले उहाँको उहाँलाई प्रेम गरेको उहाँले चाहनुहुन्छ। परमेश्वरलाई आफ्नो सारा हृदयले, सारा प्राणले, सारा समझले, सारा शक्तिले प्रेम गर्ने मानिस व्यवहारिक रूपमा कस्तो देखिन्छ? उसले परमेश्वरलाई सारा हृदयले प्रेम गर्दछ, यसको मतलब उसले परमेश्वरलाई भावनात्मक रूपमा प्रेम गर्दछ। परमेश्वरमा आनन्दित भएर त्यो मान्छेले परमेश्वरलाई प्रेम गर्छ। आउनु, भावनामा आनन्द जोडिएको हुन्छ, खुसी जोडिएको हुन्छ, परमेश्वरमा त्यो मान्छे प्रसन्न हुन्छ, परमेश्वरमा त्यो मान्छे आनन्दित हुन्छ, खुसी हुन्छ। परमेश्वरमा त्यो मान्छे कसरी प्रसन्न हुन्छ? परमेश्वरको वचनमै प्रसन्न भएर, परमेश्वरको वचनमै आनन्दित भएर परमेश्वरमा आनन्दित हुन्छ। भजन सङ्ग्रह 1 के भन्दछ? भजन सङ्ग्रह 1 म पढ्न चाहन्छु तपाईँहरूको माझमा। धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाह हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन, अनि गिल्ला गर्नेको सङ्गतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। परमेश्वरमा आनन्दित हुने, परमेश्वरलाई सारा हृदयले प्रेम गर्ने मान्छे परमेश्वरमा आनन्दित हुन्छ। उहाँको व्यवस्थामा, उहाँको वचनहरूमा उसले दिनरात बिताउँछ, उसको उहाँको परमेश्वरको वचनमा ऊ खुसी रहँदछ। अब यो मानिसको निम्ति, परमेश्वरलाई प्रेम गर्ने मानिसको निम्ति उहाँको आज्ञाहरू अब बोझ होइन, युन्डाको पत्रले भने जस्तै, अब यो त आनन्दको कुरा हो। अनि मानिसको मुख्य लक्ष्य नै यही हो, वाट इज द चिफ एन्ड अफ म्यान? टु ग्लोरिफाई गड एन्ड इन्जोय हिम फर एभर। परमेश्वरको महिमा गर्नु र परमेश्वरमै मग्न हुनु हो, परमेश्वरमै आनन्दित हुनको निम्ति हामी बनाएको छौँ। अरू थोकमा होइन, अरू सन्दर्भमा होइन, अरू सम्पत्तिमा होइन, तर परमेश्वरमा उहाँलाई सारो हृदयले प्रेम गर्नलाई हामी बोलाएका छौँ। जसले परमेश्वरको वचनलाई प्रेम गर्दैन, जसले परमेश्वरको वचनमा आनन्दित हुँदैन, त्यो मान्छे परमेश्वरमा पनि आनन्दित हुँदैन। यदि मैले मेरो श्रीमतीलाई, म तिमीलाई एकदमै प्रेम गर्छु भन्छु, तर म उसको वचनहरू सुन्नै मान्दिनँ भने म झुटो हुँ। म मेरो श्रीमतीलाई प्रेम गर्छु, त्यही भएर म उसको वचनहरू सुन्न रुचाउँछु, उसको वचनहरूमा, उसको कुराहरूमा म आनन्दित हुन्छु। परमेश्वरलाई व्यवहारिक रूपमा साँचो रूपले प्रेम गर्ने मानिस, परमेश्वर प्रेम गर्ने मान्छे कस्तो हुन्छ? उसले सारा हृदयले परमेश्वरलाई प्रेम गर्छ। दोस्रो, परमेश्वरलाई उसले सारा प्राणले प्रेम गर्छ। त्यसको मतलब यो आत्मिक तवरले पनि उसले परमेश्वरलाई प्रेम गर्छ। भजनसँग 42 भनेको छ, जसरी हरिणले खोलाको पानीको तृष्णा गर्छ, मेरो प्राणले तपाईँको तृष्णा गर्दछ। यदि तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने तपाईँ परमेश्वरको तृष्णा गर्नुहुन्छ सबैभन्दा बढी। More than anything, you will desire God if you love God with all your soul. परमेश्वरलाई प्रेम गर्ने मान्छेले उसले सारा समझले प्रेम गर्छ, बौद्धिक तवरले उसले प्रेम गर्छ। परमेश्वरलाई जानेर परमेश्वरलाई प्रेम गर्न सकिन्छ। You love God by knowing God. परमेश्वरलाई नचिने हामी कसरी उहाँलाई प्रेम गर्ने? यदि तपाईँले कसैलाई चिन्नुहुन्न भने त्यो व्यक्तिलाई तपाईँ कसरी प्रेम गर्नुहुन्छ? त्यो त भावना मात्र हो, त्यो त कल्पना मात्र हो। परमेश्वरलाई प्रेम गर्न उहाँलाई चिन्न पर्छ, उहाँलाई जान्न पर्छ। त्यही भएर सारा समझले, अन्डरस्ट्यान्डिङले परमेश्वर को हुनुहुन्छ, उहाँले आफूलाई कस्तो रूपमा बाइबलमा प्रकट गर्नुभएको छ त्यो जानेर उहाँलाई हामी प्रेम गर्न सक्छौँ। यदि तपाईँको परमेश्वर खालि एउटा जिजस फिल्ममा देखेकै परमेश्वरमा सीमित हुनुहुन्छ भने तपाईँले परमेश्वरलाई सारा समझले प्रेम गर्नु भएको छैन। परमेश्वरप्रतिको तपाईँको बुझाइ बाइबलबाट आउनु पर्दछ, बाइबलबाट। फेरि पनि त्यही उदाहरण आउँछ, म मेरो श्रीमतीलाई प्रेम गर्छु भन्छु तर म उसलाई चिन्दिनँ भने, उसको कपाल कस्तो छ, उसको हाइट कति छ, उसको वेट कति छ, के लगाउँछ, के मन पराउँछ, यदि मलाई त्यो थाहा छैन, उसको बारेमा मलाई ज्ञानै छैन भने हाउ क्यान आई लभ हर, कसरी म उसलाई प्रेम गर्न सक्छु, म झुटो। त्यसरी नै तपाईँले परमेश्वरको बारेमा तपाईँले जान्नुभएको छैन भने म कस्तो हुनुहुन्छ, म के चाहनुहुन्छ, तपाईँले उहाँलाई प्रेम गर्न सक्नुहुन्न। र मानव जातिको सबैभन्दा ठुलो अभाव भनेकै परमेश्वरको ज्ञान हो। अनि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने तपाईँको पहिलो बोलावट भनेको परमेश्वरले चिन्नलाई हो। यो फर्स्ट कल इज टु नो गॉड, तपाईँ परमेश्वरलाई चिन्नलाई, उहाँलाई जान्नलाई बोलाइनु भएको छ। त्यो परमेश्वरलाई तपाईँले र मैले बाइबलबाटै चिन्न आवश्यक छ। परमेश्वरले आफैले उहाँको वचनमा प्रकट गर्नुभएको छ, फेरि यो सपनामा अथवा अनुभवको आधारमा, परम्पराको आधारमा होइन, पुस्तकहरूको आधारमा होइन, तर परमेश्वरलाई हामीले बाइबलबाटै जहाँ उहाँले आफैले आफूले प्रकट गर्नुभएको छ त्यहाँ पढेर उहाँको बारेमा हामी जान्न सक्छौँ। परमेश्वरले आफूलाई कस्तो परमेश्वरको रूपमा प्रकट गर्नुभएको छ, उत्पत्तिको पुस्तक पल्टाउनु बित्तिकै उहाँ सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, उहाँ बनाउनु नै परमेश्वर हुन्छ। हेर्दै जानुभयो भने उहाँ धर्मी परमेश्वर हुनुहुन्छ, जस्तै पापलाई सहनुहुन्न, उहाँ पवित्र परमेश्वर हुनुहुन्छ, त्यही भएर उहाँले न्याय गर्नुहुन्छ, पापको सजाय दिनुहुन्छ। तर परमेश्वर प्रेमिलो परमेश्वर पनि हुनुहुन्छ, जसले पापी मानिसलाई आफ्नो पाप मरेको मरेको छोड्नुहुन्न तर उहाँले बचाउनुहुन्छ। प्रेमिलो परमेश्वर, सृष्टिकर्ता परमेश्वर, पवित्र परमेश्वर, न्याय परमेश्वर, उहाँ विश्वासयोग्य परमेश्वर हुन्छ। उहाँले जे प्रतिज्ञा गर्नुहुन्छ त्यो उहाँले पुरा गर्नुहुन्छ। उहाँ मानिस जस्तो होइन, भरे आउँछु भने तर नआउने, सार्वभौमी हुनुहुन्छ उहाँ। भन्नुको मतलब उहाँले जे इच्छा गर्नुहुन्छ त्यो पुरा गर्नुहुन्छ। हुन्छ हामी सार्वभौमी छैनौँ, हामीले चाहेको सबै कुरा पुरा गर्न सक्दैनौँ, तर परमेश्वरको इच्छाको योजना अनुसार उहाँले जे पनि गर्न सक्नुहुन्छ। उहाँलाई रोक्ने कोही पनि छैन, त्यस्तो कुनै ताकत, त्यस्तो शक्ति संसारमा छैन। परमेश्वर उहाँ युनिक हुनुहुन्छ। परमेश्वरलाई सारा शक्तिले प्रेम गर्नुपर्ने हुन्छ। अन्तिम परमेश्वरलाई सारा हृदयले, सारा प्राणले, सारा शक्तिले, शारीरिक तवरले, सबै सामर्थ्य प्रयोग गरेर उहाँलाई प्रेम गर्ने प्रयत्न गर्नुपर्ने हुन्छ। एउटा परमेश्वरलाई प्रेम गर्ने एउटा मानिसको जीवनमा देख्नुहुन्छ कि उसले हर प्रयासले परमेश्वरलाई प्रेम गर्न खोजिरहेको हुन्छ। उसले आफूलाई अनुशासनमा राख्छ, उसले कोसिस गर्छ, पानी पऱ्यो भन्दैमा चर्च नजाने खालको बहाना उसले गर्दैन। ऊ छाता खोज्छ वा उसले ट्याक्सी खोज्छ, कसरी हुन्छ हिलोमा उसले पौडी खेलेर चर्च आउँछ, किनकि उसले परमेश्वरलाई प्रेम गर्छ। उसले बहानाहरूको पछि कुद्दैन, शक्ति उसले आफ्नो इच्छा त्यहाँ लगाउँछ, त्यहाँ विल उसले प्रयोग गर्छ। मेरो सोच, मेरो मोज, मेरो खोज सबै परमेश्वर हुनुहुन्छ, हुनुपर्ने हुन्छ। यदि परमेश्वरलाई परमेश्वरले भनेको तरिकाले प्रेम गर्यौँ भने त्यसको परिणाम के हुन्छ, हामी हाम्रो छिमेकीलाई प्रेम गर्न सुरु गर्छौँ। त्यो 31 पदमा हेर्नुहोस् न, दोस्रो चाहिँ यो, तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर, योभन्दा ठुलो आज्ञा छैन। सो छिमेकीप्रतिको हाम्रो प्रेम परमेश्वरलाई गरेको प्रेमको परिणाम हो। यदि तपाईँ आफ्नो छिमेकी राम्रोसँग प्रेम गर्न चाहनुहुन्छ भने तपाईँले परमेश्वरलाई राम्रोसँग प्रेम गर्न सिक्नुपर्ने हुन्छ। तपाईँ छिमेकीलाई प्रेम गर्न सक्नुहुन्न भने त्यसको मतलब तपाईँले परमेश्वरलाई प्रेम गर्न सक्नु भएको छैन। सो हाम्रो यो तेर्सो सम्बन्ध त्यतिखेर बिग्रिन्छ जतिखेर हाम्रो ठाडो सम्बन्ध बिग्रिन्छ। सो यहाँनिर शास्त्रीहरूले प्रश्न सोधेका थिए, सबै आज्ञाहरू मुख्य चाहिँ कुन हो, यसुले जवाब दिनुभयो परमेश्वरलाई प्रेम गर्ने कुरा सबैभन्दा मुख्य आज्ञा, तर त्यतिमै हुन यसुले जोडेर थपेर उत्तर दिनुहुन्छ। तर उहाँले किन थपेर उत्तर दिनुभयो, उहाँले किन थपेर उत्तर दिनुभयो, परमेश्वरलाई प्रेम गर भने सकिनु थियो तर उहाँले 31 पद पनि जोड्नुभयो। यसुले किन थपेर जवाब दिनुभयो, किनकि यसुको अनुसार परमेश्वरलाई प्रेम गर्ने कुरा र छिमेकीलाई प्रेम गर्ने कुरा एउटै रथका दुई पाङ्राहरू, एउटै सिक्काका दुई पाटाहरू। परमेश्वरलाई प्रेम गर्छु भन्नुहुन्छ तर छिमेकीलाई प्रेम गर्नुहुन्न भने यो हुन सक्दैन। एउटै रथका दुई पाङ्राहरू, परमेश्वरलाई प्रेम गर्नेले उहाँको स्वरूपलाई पनि प्रेम गर्छ। इफ यु लभ गड, यु लभ हिज इमेज, एन्ड द्याट्स योर नेबर। तर छिमेकीलाई प्रेम गर्नु नै परमेश्वरलाई प्रेम गर्नु होइन। छिमेकीलाई प्रेम गर्ने मान्छेहरू पर्याप्त छन् हाम्रो समाजमा, मानवताको धर्म भन्छन् त्यसलाई, होइन मानवताको हिसाबले भन्छन्। तर हामी हाम्रो छिमेकीलाई मानवताको हिसाबले होइन प्रिय मित्रहरू, त्यो अर्को धर्म हो त्यो। तर परमेश्वर प्रेम गरेको कारणले गर्दाखेरि हामीले छिमेकीलाई गर्नुपर्ने हुन्छ, मानिस भएको कारणले होइन। तर परमेश्वरलाई प्रेम गर्नेले छिमेकीलाई पनि प्रेम गर्छ, यो चाहिँ सुसमाचारको प्रतिफल हो, किनकि परमेश्वरले नै हामीलाई प्रेम गर्नुभएको छ। अब हाम्रो प्रश्न त यो हो, मुख्य प्रश्न जुन चाहिँ एकजना मानिसले पनि यसलाई सोध्नुभएको थियो, मेरो छिमेकीको हो, हामीले पनि त्यही सोध्नुपर्छ होला सायद, हाम्रो छिमेकीको हु इज आवर नेबर। पुरानो करारमा यहुदीहरूको माझमा छिमेकी भनेको त्यो मेरो भाइ बन्धुहरू, जो जो यहुदी छ, जो जो यहुदी समाजभित्र छन् तिनीहरू मात्र के हुन्, छिमेकी हुन्। ओके, त्यो पुरानो करारमा गैर यहुदीहरूलाई अन्य जातिहरूलाई उनीहरूले छिमेकी मान्दैनथे। तर यसुको अनुसार नयाँ करार जब हामी आउँछौँ, लुका 10 अध्याय पल्टाएर हेर्ने बित्तिकै त्यहाँनिर देख्दछौँ एउटा सामरीको एउटा दृष्टान्त छ, त्यहाँनिर असल सामरीको दृष्टान्त, त्यहाँनिर देख्दछौँ कि हाम्रो छिमेकीहरू चाहिँ अब केवल हाम्रो घरको छेउछाउ कुन कुन घर छ, पल्लो घर पल्लो घरमा सीमित नभएर हाम्रो छिमेकी चाहिँ हामी बाहेक सबै मानिसहरू जो चाहिँ खाँचोमा छ। यो नेबर इज एभ्री वान एक्सेप्ट यो योर सेल्फ, तपाईँ बाहेक तपाईँको वरिपरि जति छन् ती तपाईँका छिमेकीहरू हुन्। छिमेकीलाई प्रेम गर्ने आज्ञा दिनुहुन्छ, परमेश्वरलाई प्रेम अनि त्यसपछि छिमेकीलाई प्रेम। म छिमेकीलाई प्रेम गरिरहेको छु नि, मेरो पल्लो घर छिमेकीलाई हामी बर्थडेमा बोलाइ बोलाइ गर्छौँ, हामी सँगै मिलेर सेलिब्रेसन गर्छौँ, होइन फोटोहरू खिचेर फेसबुकमा राख्छौँ। त्यस्तो खालको प्रेम गरिराख्नु भएको कुरा गरिराख्नु भएको छ, त्यस्तो खालको छिमेकी कुरा गरिराख्नु भएको छैन। छिमेकी खालि हाम्रो ढोकाको छेउमा बस्ने मात्र होइन, तर यसुको हुन्छ हाम्रो शत्रु पनि अब हाम्रो छिमेकी हुन्। इभन आवर इनिमीज इज आवर नेबर्स नाउ, यसुको अनुसार, किनकि त्यो सामरीहरू भनेको यहुदीहरूको शत्रु थिए, तर यो यहुदीलाई यसुले यो सामरीलाई प्रेम गर्न सिकाउनु हुँदैछ लुका 10 अध्यायमा। उनीहरूको शत्रु हो, अब तिमीहरूको छिमेकी तिमीहरूको दाजुभाइ होइन, तर यो तिमीहरूको शत्रु पनि हो, जसलाई तिमीहरू अवहेलना गर्छौ, जसको गल्ली भएर तिमी हिँड्न चाहँदैनौ, आइराखिदियो भने उनीहरू पन्छेर हिँड्ने खालको मानिसहरू। उनीहरू यात्रा गर्दाखेरि सामरीलाई छुट्याएर यरुसलेम झर्थे माथिबाट आउँदाखेरि, यहुदाबाट आउँदा सामरीलाई छुट्याएर, किनकि उनीहरू आफ्नो शत्रुको पाइला पनि टेक्न चाहँदैन, त्यसको त छाया पनि म टिक्न चाहँदैन, त्यसको अगाडि छाया पनि मेरो के भन्नु, त्यसको छाया पनि मेरो अगाडि नपरोस्। हामी कतिजना त्यस्तै छौँ, तर बाइबलको अनुसार हामीले हाम्रो छिमेकीहरूलाई जो चाहिँ हाम्रो शत्रुहरू पनि उनीहरूलाई हामीले प्रेम गर्नुपर्छ। कसरी प्रेम गर्ने, फेरि हामी भन्दैनौँ, हामी त्यसको निर्धारण गर्दैनौँ, हामी आफ्नो छिमेकीलाई कसरी प्रेम गर्न चाहन्छौँ। बाइबलले भन्छ कसरी प्रेम गर्ने, 31 पदमै छ, तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर, द्याट्स हाउ वी लभ आवर नेबर। आफैलाई चाहिँ बाइबलको अनुसार हामीले आफैलाई प्रेम गर्नुपर्छ भने भन्दैन बाइबलले, लभ युर सेल्फ भन्ने कहिले पनि कमान्ड दिँदैन। ओके, तपाईँले याद गर्नुहोस्, आफूलाई प्रेम गर्नुहोस्, आफूलाई इम्ब्रेस गर्नुहोस्, आफूलाई तपाईँले माया गर्नुहोस्। नो, बाइबलले कहिले पनि त्यसरी आज्ञा दिँदैन। तर बाहिर हामी पर्याप्त मोटिभेसनल होइन स्पिकर्सहरू, प्रवक्ताहरू, प्रखर वक्ताहरू हामी पाउँछौँ जसले हामीलाई आफूलाई प्रेम गर्न सिकाउँछ। हाम्रो सबैभन्दा ठुलो खाँचो भनेको हामी आफूलाई प्रेम गर्न जान्दैनौँ, होइन? त्यही भएर तपाईँले आफूलाई प्रेम गर्न सिक्नुपर्छ। हामीले आफूलाई प्रेम गर्न सिक्नु पर्दैन, हामी आफैलाई प्रेम गर्छौँ, धेरै नै प्रेम गर्छौँ। आजको बिहानदेखिको तपाईँको दिनचर्यालाई हेर्नुहोस् न, बिहान उठ्नुभयो कसको मुख धोइदिनु भयो तपाईँले, बिहान उठ्नुभयो कसैको मुख धोइदिनु भयो, पानी पिउनु भयो कसलाई खुवाउनु भयो, आफैलाई पानी पिलाउनु भयो, कसलाई लुगा लगाइदिनु भयो, आफैले लुगा लगाइदिनु भयो, कसलाई मेकअप गरिदिनु भयो, आफूले मेकअप गर्नुभयो, हामी आफूले धेरै माया गर्छौँ, कसलाई खुवाउनु भयो, अन्त हामीले इथनलाई खुवायौँ, तर त्यो भन्नुहोस् होइन। सो हामी आफूले धेरै प्रेम गर्छौँ हाम्रो आफ्नो बारे, अहिले भूकम्प आओस् न, को पछि को 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 पहिलो हुन्छ, प्रतिस्पर्धा हुन्छ। तर यसले हाम्रो स्वविकेन्द्रित प्रेमलाई अरूहरू केन्द्रित बनाउनु हुँदैछ। वी लभ आवर सेल्फ टु मच, वी डोन्ट निड टु बी टोल्ड टु लभ आवर सेल्फ। छिमेकीलाई प्रेम गर्ने कुरा व्यावहारिक रूपमा कस्तो देखिन्छ, फेरि पनि हामी त्यही प्रश्न सोध्न चाहन्छौँ। प्रस्थानलाई पठाउनु अघि जुन हाम्रो सञ्चालक प्रकट भाइले पढ्नु भएको थियो, प्रस्थान 20 अध्याय छिमेकीलाई प्रेम गर्ने कुरा यो प्रस्थानबाटै आएको, विशेष गरी लेबीबाट आएको, लेबी 19 अध्यायबाट जुन प्रस्थानकै त्यो आज्ञाहरूको विस्तारित रूप हो। आफ्नो छिमेकीलाई प्रेम गर्नेले के गर्छ? पत्तेर सो हत्या गर्दैन, हत्या नगर्नु, व्यभिचार गर्दैन, चोरी गर्दैन। चोर्ने भनेको छिमेकीको त हुँदैन र, चोर्ने भनेको अरू मान्छेको त हो नि। चोर्ने भने व्यभिचार गर्ने भने अरू मान्छेकै श्रीमतीहरूसँग त हो नि, अरू मान्छेकै छोराछोरीहरूसँग त हो नि। आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाई नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमरा कमरी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु, बाइकको यहाँ के छ अब मोबाइल फोनको। त्यतिखेर अब यो गधा गोरुको लालच गर्ने गरिन्थ्यो, अहिले त हाम्रो गधा गोरु छैन, हामीलाई त लागू भएन नभन्नुहोस्। आइप्याडको, फोनको, कपडाको, ऊ कहाँ बस्छ, उसको स्ट्यान्डहरू, उसको सोफाको, उसको डाइनिङ टेबलको, केहीको पनि लालच नगर्नु। छिमेकीलाई प्रेम गर्ने मान्छेले छिमेकीको लालच गर्दैन, छिमेकीको हत्या गर्दैन। यदि तपाईँले परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने तपाईँले परमेश्वरको स्वरूपलाई प्रेम गर्नुहुन्छ। त्यो चाहिँ तपाईँको छिमेकी हो, त्यो तपाईँको शत्रु पनि हो जसलाई तपाईँले प्रेम गर्नुहुन्छ। हाम्रो छिमेकीलाई प्रेम गर्ने एकदमै बेस्ट तरिका भनेको, अब म लालच गर्दिनँ, म कसैको मैले छोरीचेली बिगार्दिनँ पनि, धेरै त्यही भन्छ, म जाँडो सिकाएर कसैको घरमा मैले झगडा गर्न पनि गएको छुइनँ, म कसैको लुटेको पनि छुइनँ, धेरैले भन्छ म राम्रै मानिस हुँ, म ठिक छु। तर बाइबलको अनुसार छिमेकीलाई प्रेम गर्ने कुरा चाहिँ अब त्यत्तिकै उनीहरूबाट टाढा रहने, उनीहरूको लालच नगर्ने, उनीहरूलाई हत्या नगर्ने, नचोर्नेमै होइन, तर बाइबल अनुसार आजै छिमेकीलाई प्रेम गर्ने बेस्ट तरिका भनेको उनीहरूलाई अब सुसमाचार सुनाउने हो, ख्रिस्टको बारेमा सुनाउने हो। उनीहरूको उसको उन्नति प्रगति चाहने हो हामीले भने, हामी उसले विशेष गरी ख्रिस्टमा उन्नति गरेको हामी चाहन्छौँ। हाम्रो छिमेकीको उसले सुसमाचार बुझियोस्, उसले यसलाई पनि चिनोस्, उसको पनि पापको क्षमा होस् भन्ने हामी उद्देश्यले उनीहरू कहाँ जान्छौँ, सुसमाचार सुनाउँछौँ। यसुको अनुसार सो आज्ञाहरूमा मुख्य चाहिँ परमेश्वरलाई प्रेम गर्नु र दोस्रो छिमेकीलाई प्रेम गर्नु हो। उहाँले जवाफ दिनुभयो, तर उहाँको जवाफ के सही थियो त? 32 पदलाई हेर्नुहोस् न, 32-33 पदलाई। त्यसै शास्त्रीले उहाँलाई भने, गुरुज्यू तपाईँले ठिक भन्नुभयो, परमेश्वर एउटै हुनुहुन्छ, उहाँ बाहेक अर्को कोही छैन, उहाँलाई सारा हृदयले सारा समझले सारा शक्तिले प्रेम गर्नु र छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु सबै होम बलि र बलिदानहरूभन्दा उत्तम हो। शास्त्रीले यीशुको जवाफलाई लिएर एकदमै सही, ठिक मिल्यो त होइन, प्रश्नको उत्तर मिल्यो, सही ठिक, तपाईँले ठिक भन्नुभयो, त्यही हो वास्तवमा, मैले खोजेको उत्तरै त्यही हो, त्यही भन्दैछु उसले। तर यो खुसी साथ भनेको हामी देखिँदैनौँ, किनकि यसलाई ट्र्याप पार्ने प्रश्न थियो, यसलाई फसाउने प्रश्न थियो। तपाईँ कसैलाई प्रश्न सोध्नुहुन्छ फसाउनको लागि, तर उसले सही उत्तर दियो भने तपाईँ के हुन्छ? मिलायो केटोले, ठिकै भने तपाईँले आफ्नो आफ्नो मनसा अभिप्राय त्यो प्रश्न किन सोध्नुभयो, त्यसलाई लुकाउनुहुन्छ। शास्त्रले त्यही गरिरहेछ, तपाईँ ठिक भन्नुभयो तर भित्र के भइरहेको छ, गाह्रो भइरहेको छ, किनकि उसले फसाउन चाहन्थ्यो। उसले आजै जोडेर भनिरहेको छ कि यो गर्नु चाहिँ सबै होम बलि र बलिदानहरूभन्दा उत्तम हो, परमेश्वरलाई प्रेम गर्ने कुरा, छिमेकीलाई प्रेम गर्ने कुरा। मन्दिरमा बलिहरू चढाइन्छ, होम बलिहरू चढाइन्छ, होम बलि भनेको आगोले एउटा जलाउने बलि हो। जब तपाईँले साँढे चढाउनुहुन्छ त्यसलाई सबै आगोले खार्छ, त्यसले एउटा पनि बाँकी राख्दैन, त्यसलाई होम बलि भन्छ, बर्न्ड अफरिङ भनेको चाहिँ जलाउने बलि। अरू बलिहरू आधी जलाइन्छ आधी खाइन्छ, त्यही भएर त्यसलाई होम बलि र अरू बलिहरू छुट्याएर राखेको छ। अनि यो चाहिँ मन्दिरमा हुने गर्दछ। अनि योभन्दा अगाडि घटना तपाईँले याद गर्नुहोस्, यीशु मन्दिरमा पस्नुभयो, मन्दिरमा के हुन्छ, बलिहरू चढाइरहेको थियो होइन, मन्दिरमा परेवाहरू, त्यहाँनिर मान्छेहरूले आफ्नो बलिको सामग्रीहरू लिएर हिँडिरहेको थियो। यीशुले त्यहाँ जानुभयो, न्याय गर्नुभयो, किन, किनकि त्यहाँ के थियो, खालि बलिहरू थियो, त्यहाँ होम बलिहरू थियो, तर के थिएन त्यहाँ प्रेम थिएन, परमेश्वरप्रतिको प्रेम थिएन, मन्दिरमा छिमेकीप्रतिको प्रेम थिएन। किन शास्त्रले बुझेको छ, मन्दिरमा गएर जति नै घन्टी हल्लाउँ, जति नै आरती उतारौँ, जति नै बलिहरू चढाउँ, तर परमेश्वरप्रति प्रेम छैन भने, छिमेकीप्रति प्रेम छैन भने त्यो बेकार हो। त्यही भन्दैछ शास्त्रले। मन्दिरमा हामी जे गर्छौँ, चर्चमा हामी जे गर्छौँ, हामी हाम्रो आत्मिक जीवनमा, हामी क्रिस्चियन जीवनमा हामी जे गर्छौँ, त्यो चाहिँ परमेश्वरलाई गरेको प्रेमको प्रतिफल रूपमा हुनुपर्छ, परमेश्वरलाई गरेको प्रेमको प्रतिफलको रूपमा। सो पिपल ह्याड बिन डुइङ अल द एक्टिभिटिज इन द टेम्पल, बट देयर वाज नो लभ फर गॉड, लभ फर नेबर्स, एन्ड इट्स बेटर देन द बर्न्ड अफरिङ एन्ड द सेक्रिफाइसेस, लभिङ गॉड एन्ड लभिङ यु नेबर। सो शास्त्रले समर्थन जनाउँछ, शास्त्रले यीशुको जाँच लिन्छ, एउटा शिक्षकले कपी काटे चाहिँ गर्छ, मार्क गरिरहेको छ, यीशुको मूल्याङ्कन गर्छ। तर वास्तवमा यीशुले पो शास्त्रीको मूल्याङ्कन गर्नुहुँदैछ यहाँ। फेरि यहाँनिर बाक्चलमा तपाईँको अथवा चेस खेल्दाखेरि षड्यन्त्र यहाँनिर घुमे जस्तै भइरहेको छ। 34 पदलाई हेर्नुहोस् न, यीशुले के भन्नुहुन्छ, तिनले बुद्धिमानी साथ जवाब दिएका देखेर यीशुले तिनलाई भन्नुभयो, तिमी परमेश्वरको राज्यदेखि टाढा छैनौ। त्यस समयदेखि उहाँलाई प्रश्न गर्ने कसैले साहस गरेन। यो अन्तिम प्रश्न थियो, योभन्दा अब प्रश्न यसुलाई गरिँदैन। यसुले त्यो मान्छेले हेर्नुभयो, देख्नुभयो, बुद्धिमानी साथ चतुर्याई देख्नुभयो। उसले प्रश्न सोधिरहेको थियो, यसुले सही जवाब दिनुभयो। अब उसले फेरि त्यही यसुले दिएको उत्तरलाई समर्थन जनाउँदै यसुसँग राम्रो नै छु जस्तो सम्बन्ध कायम राख्नु खोजे जस्तो देखिरहेको छ, उसको चतुराई देखिरहेको छ यसुको। त्यही भएर यसुले उसको त्यो बुद्धिमानी साथ उत्तर दिएको देखेर यसुले भन्नुहुँदैछ कि तिमी परमेश्वरको राज्यदेखि टाढा छैन। हामीले प्रश्न गर्छ, यो मान्छे परमेश्वरको राज्यदेखि कसरी टाढा छैन, यो मान्छे परमेश्वरको राज्यदेखि कसरी टाढा छैन, ऊ परमेश्वरको राज्यबाट किन टाढा थिएन? दुईवटा कारणहरू। टाढा यसकारण थिएन, पहिलो कारण, किनकि महान आज्ञा के हो, परमेश्वरले के चाहनुहुन्छ उसलाई राम्रोसँग थाहा थियो, बुझ्नुहुँदैछ। यी मानिस परमेश्वरको राज्यबाट यसकारण टाढा थिएन कि उसलाई थाहा थियो महान आज्ञा के हो, परमेश्वरले के चाहनुहुन्छ उसलाई राम्ररी थाहा थियो, परमेश्वरलाई प्रेम गर्ने अनि छिमेकीलाई प्रेम गर्ने। दोस्रो कारण, यो मान्छे परमेश्वरको राज्यदेखि टाढा थिएन अथवा परमेश्वरको राज्यको नजिक थियो, किन? किनकि यीशुको आगमनसँगै परमेश्वरको राज्य नजिक आएको थियो। मर्कुस 1 अध्यायमा हेर्ने बित्तिकै 15 पदमा परमेश्वरको राज्य नजिक आइपुगेको छ, त्यसकारण पश्चाताप गर र सुसमाचारमा विश्वास गर। जब राजा आउनुहुन्छ त्यहाँ राज्य आउँछ, यीशु आउनुभयो उहाँ परमेश्वरको राज्य आयो, यीशुको नजिक थियो मान्छे, परमेश्वरको राज्यको नजिक थियो। तर दुःख लाग्दो कुरो, यो मान्छे परमेश्वरको राज्यमा भने चाहिँ थिएन, ओके, परमेश्वर राज्यबाट टाढा थिएन, परमेश्वर राज्यको नजिक थियो तर ऊ परमेश्वर राज्यमा थिएन। सो हि वाज नियर, हि वाज नट सो फार फ्रम द किङडम अफ गड, बट हि वाज नट इन द किङडम अफ गड, द्याट मेक्स द होल डिफरेन्स। कारण कसैले पनि परमेश्वरलाई सारा जीवनले प्रेम गर्न सक्दैन भनेर उसलाई थाहा थिएन, त्यही भएर यो मान्छे परमेश्वर राज्यमा थिएन। सो परमेश्वरले आज्ञा दिनुभयो, परमेश्वरलाई सारा हृदयले, सारा प्राणले, सारा समझले, सारा शक्तिले प्रेम गर्ने र छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्ने, अनि यो आज्ञा चाहिँ यो मान्छेलाई थाहा थियो तर यो आज्ञा कसैले पनि पालन गर्न सक्दैन भन्ने कुरोलाई थाहा थिएन। नो वान, कसैले पनि यो दुईवटा महान आज्ञालाई पालन गर्न सक्दैन। यदि थाहा भएको भए उसले यीशुको सामु घोप्टो पर्ने थियो। निष्कर्षमा हामी यही सिक्छौँ, वास्तविकता यही हो, परमेश्वरको महान आज्ञाहरू हामीलाई थाहा छ, परमेश्वर प्रेम गर्ने, छिमेकीलाई प्रेम गर्ने, तर हामीले परमेश्वरलाई होइन, छिमेकीलाई होइन, हामीले आफैलाई धेरै प्रेम गरेका छौँ, त्यो हो वास्तविकता। हामीले परमेश्वरलाई प्रेम गर्न बाटो चुकेका छौँ, छिमेकीलाई प्रेम गर्न सकेका छैनौँ, त्यसकारण हामीलाई यीशु चाहिन्छ। प्रेममित्रहरू, यो खण्ड पढ्ने बित्तिकै यति गरे त भइहाल्ने रहेछ त भनेर निष्कर्षमा जानु चाहिँ मूर्खता हो। यो देखेपछि थाहा हुनुपर्छ कि वाउ, म परमेश्वरको आज्ञा मान्न सक्दिनँ, म आफैले आफैलाई म व्यवस्थाको पालनद्वारा बचाउन सक्दिनँ। यो आज्ञाहरूले चाहिँ हाम्रो हामी परमेश्वरको राज्यमा पस्न सक्छौँ, हामी मुक्ति पाउन सक्छौँ भन्ने सम्भाव्यता देखाउनलाई चाहिँ यो आज्ञा दिएको होइन, तर हामी सक्दैनौँ यो असम्भव छ भन्ने कुरा देखाउनलाई चाहिँ दिएको। त्यही भएर हामी यसुतर्फ भाग्नुपर्छ, यसुको शरण लिनु सक्नुपर्छ, जसले मात्रै परमेश्वरलाई सारा हृदयले सारा समझले सारा प्राणले सारा शक्तिले प्रेम गर्न सक्नुहुन्छ। यसुले मात्र आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्न सक्नुहुन्छ, हामी सक्दैनौँ। त्यही भएर हामीलाई यसु चाहिन्छ। यसुले पितालाई प्रेम गर्नुभयो, यसु नै पिताको वचनमा आनन्दित हुनुभयो, उहाँको इच्छा गर्नु उहाँको निम्ति भोजन थियो। यसुले आफ्नो छिमेकीलाई प्रेम गर्नुभयो, खाँचोमा परेकोलाई सहायता गर्नुभयो, लालच गर्नु भएन, कामुकतामा जल्नु भएन। कुनै पनि स्त्री यसुको नजिक आएमा त्यो जोखिम थिएन। जसरी तपाईँ र मसँग कोही स्त्री आउँछ भने, जवान स्त्री आउँछ भने त्यो स्त्री जोखिममा आउँछ, किनकि वी आर सिन्फुल, हामी पापी छौँ, हाम्रो सोच खराब छ। यसुसँग कुनै पनि दिदी बहिनी सँगै बस्दाखेरि कसैले पनि त्यो सोच्नु पर्दैन थियो, किनकि ढुक्क भयो हुन्थ्यो, किनकि यसु या आफ्नो छिमेकीलाई प्रेम गर्नुहुन्थ्यो। अन्त त यसुले आफ्नो छिमेकीलाई कसरी प्रेम गर्नुभयो, उहाँले आफ्नो छिमेकीको निम्ति आफ्नो प्राण दिनुभयो, आफ्नो शत्रुहरूको निम्ति उहाँले आफूलाई क्रुसमा बलि गर्नुभयो। हामी मायालु भएको कारणले गर्दाखेरि यसु हामीले क्रुसमा मर्नु भएको होइन, तर हामीले परमेश्वरलाई प्रेम गर्न सक्यौँ, छिमेकीलाई प्रेम गर्न सक्यौँ, हामीले आफैले आफूलाई बढी प्रेम गरौँ, आफूलाई नै धेरै ऐनामा हेऱ्यौँ, आफ्नै बढी सेल्फी खिच्यौँ, आफ्नै बारेमा बढी सोच्यौँ। त्यही भएर यीशु ख्रीष्टले हाम्रो साटोमा क्रुसमा प्राण दिनुभयो। यदि तपाईँ यीशुको चेलाहरू मध्येको हुनुहुन्छ भने अब भने तपाईँले यीशुलाई प्रेम गर्न सक्नुहुन्छ। यदि तपाईँ यीशुको चेला भने मैले भन्दैछु, इफ यु आर डिसाइपल्स अफ क्राइस्ट देन यु क्यान लभ गर नाउ, यु क्यान लभ यु नेबर, त्यो भन्दैछु मैले। किन? किनकि तपाईँसँग परमेश्वरको आत्मा छ। परमेश्वरको वचनले नि हामीलाई इजिकेलमा यर्मियामा उहाँले प्रत्यय गर्नुभएको छ, अब म मेरो हृदय हालिदिन्छु तिनीहरूलाई, अब उनीहरूलाई म प्रेम गर्न सिकाउँछु। हामीलाई प्रेम गर्न आउँदैन थियो, तर परमेश्वरले प्रेम गर्न सिकाउनुहुन्छ, प्रेम गर्न सहायता गर्नुहुन्छ उहाँको आत्माले। र यदि हामी परमेश्वरलाई प्रेम गर्न थाल्छौँ भने अनि हाम्रो छिमेकीले पनि हामी प्रेम गर्न सक्छौँ। किनकि जुन दिन तपाईँले परमेश्वरको प्रेम ग्रहण गर्नुभयो, त्यो दिन तपाईँको आफू केन्द्रितको प्रेमको मृत्यु भयो। सो हाम्रो छिमेकीलाई हामीले प्रेम गर्न सक्छौँ। हाम्रो छिमेकीलाई हामीले अब उनीहरूले हामीलाई गाली गलौज गरे तापनि, उनीहरूले हाम्रो खेदो गरे तापनि, हाम्रो बदनाम गरे तापनि, उनीहरूलाई हामी प्रेम गर्न सक्छौँ, उनीहरूलाई क्षमा दिन सक्छौँ, उनीहरूलाई सुसमाचार सुनाउन सक्छौँ। प्रिय मित्रहरू, हामी यस चर्चका मानिसहरू, विश्वासीहरू, हामी केवल यो चारवटा यो पर्खालभित्र हामी सीमित हुनु हुँदैन। हाम्रो परमेश्वरप्रतिको प्रेम, हाम्रो यो आराधना चाहिँ सुसमाचारमा बग्नुपर्छ, छिमेकीहरूप्रति बग्नुपर्छ, हामी जानुपर्छ, मानिसहरूलाई भन्नुपर्छ। जुन प्रेम हामीले पाएका छौँ त्यो प्रेम मानिसहरूका हामीले पुर्याउनु पर्ने हुन्छ। तर यदि तपाईँ यसुको चेला हुनुहुन्न भने तपाईँलाई पनि यसुकै खाँचो छ। बाइबलको अनुसार हरेक मानिस पापमा मरेको छ। पापमा मरेको मानिसले परमेश्वरलाई प्रेम गर्न कदापि सक्दैन, यो असम्भव कुरा हो, बरु घृणा गर्छ। पापमा मरेको मानिसको हृदय परमेश्वरमा होइन, पापमा आनन्दित हुन्छ। पापमा मरेको मानिसको आत्माले परमेश्वरको होइन, पापको तृष्णा गर्छ। पापमा मरेको मानिसको समझले धेरै कुरा त बुझ्छ, उसले विज्ञान बुझ्छ, उसले गणित बुझ्छ, उसले अर्थशास्त्र बुझ्छ, राजनीति बुझ्छ, तर परमेश्वरको कुराहरू भने बुझ्दैन। प्राकृतिक मानिसले परमेश्वरको कुरा बुझ्न सक्दै सक्दैन। फोक्सो काटेर कसरी त्यसलाई उपचार गर्ने, क्यान्सरको उपचार कसरी गर्ने थाहा हुन्छ पापमा मरेको मानिसलाई, र पापमा ओतपोत भएको त्यो माइन्डलाई पनि थाहा हुन्छ उसले त्यो कसरी काम गर्छ भन्ने कुरा। तर जब उसलाई सुसमाचार लगेर सुनाउनुहुन्छ, ऊ चाहिँ हे यो चाहिँ होइन है, यो चाहिँ बकवास कुरा है। सी, पापमा मरेको माइन्ड त्यस्तो हुन्छ। त्यसकारण त हरेक पापीलाई परमेश्वरै चाहिन्छ। आफ्नो कोसिसमा कसैले पनि परमेश्वरलाई प्रेम गर्छु भनेर सोच्यो भने ठुलो भूल हुन्छ। वी निड ख्राइस्ट, हामीलाई ख्रिस्टको खाँचो छ, जसले मात्र हामीलाई परमेश्वरलाई प्रेम गर्न सिकाउनुहुन्छ। केवल ख्रिस्टले मात्र हामीलाई, अथवा केवल परमेश्वरले मात्र हामीलाई परमेश्वरलाई प्रेम गर्ने बनाउन सक्नुहुन्छ। किनकि परमेश्वरले पहिले हामीलाई प्रेम गर्नुभयो, अनि हामी उहाँलाई प्रेम गर्छौँ, छिमेकीलाई प्रेम गर्छौँ। युना 3 को स्वर, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौते पुत्रलाई संसारमा दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर प्रत्येकले अनन्त जीवन पाओस्। सो परमेश्वरलाई प्रेम गर्ने छिमेकीलाई प्रेम गर्ने तरिका हामी परमेश्वरबाटै सिक्छौँ। सो प्रियहरू, अन्त परमेश्वरको हरेक वचनले हर समयमा मानिसलाई दुईवटा समूहमा विभाजन गर्दछ, परमेश्वरको राज्यभित्रको मानिसहरूको समूहमा र परमेश्वरको राज्य बाहिरको मानिसहरूको सम्बन्धमा। र यतिखेर पनि शास्त्री परमेश्वरको राज्य बाहिरको मानिसहरूको समूहमा पर्यो। तपाईँ सुनिराख्नु भएको छ, तपाईँले यसलाई ग्रहण गर्नुभएको छ भने तपाईँ परमेश्वरको राज्यको भित्रको मानिसहरूको समूह हुनुहुन्छ। तपाईँ कुन समूहमा पर्नुहुन्छ आफूलाई जाँच्नुहोस्। आउनुहोस् हामी प्रार्थना गर्नुहोस्।